नमस्कार, स्वरोजगार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालको मिडियम वेभका फ्रिक्वेन्सीहरूका साथै एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका साथै अनलाइन रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एपमा हरेक बुधबार बेलुकी यसै बेला सुन्न सक्नुहुन्छ। साप्ताहिक रूपमा रेडियो नेपालबाट प्रसारण हुने स्वरोजगार कार्यक्रममा व्यावसायिक रूपमा कृषि पेसामा लागेका युवा, लघु घरेलु तथा साना उद्योग सञ्चालन गरेका उद्यमी युवा र स्वरोजगारमा लागेका अन्य युवा व्यवसायीहरूसँग नियमित कुराकानी गर्छौँ। युवाहरूले सञ्चालन गरेका व्यवसायका बारेमा बढीभन्दा बढी सूचनाहरू प्रवाह गर्न, युवाहरूलाई स्वदेशमै साना व्यवसाय सञ्चालन गरी स्वरोजगारमा लाग्न र उद्यमी बन्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो। कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर 9 इमिलियामा ग्लोबल डेयरी प्राली सञ्चालन गरिरहनु भएको छ। जनक न्यौपाने लगायत एकै परिवारका थानेश्वर न्यौपाने र कमल न्यौपानेले तानसेन पाल्पाबाट सुरु गरिएको यो डेयरी व्यवसायमा अहिले परिवार नै संलग्न भएको जनक न्यौपानेले कुराकानीमा बताउनु भएको छ। डेयरी व्यवसाय 2071 सालमा सुरु गरेको र सुरुमा 1.5 करोड लगानी भएको पनि उहाँले हामीसँगको कुराकानीमा उल्लेख गर्नुभएको छ। न्यौपाने परिवारले सञ्चालन गरेको डेयरी व्यवसायमा अहिले प्रत्यक्ष रूपमा 200 जनाले रोजगारी पाइराख्नु भएको छ र 20,000 भन्दा बढी कृषकहरूले उत्पादन गरेको दुध डेयरीले सङ्कलन गर्ने गरेको पनि जनक न्यौपानेले हामीसँगको कुराकानीमा बताउनु भएको छ। आज स्वरोजगार कार्यक्रममा यिनै युवा डेयरी व्यवसायी जनक न्यौपानेसँग कुराकानी गरेका छौँ।
2071 सालमा यो ग्लोबल डेयरी प्राली हामीले यो बुद्धभूमि नगरपालिका वार्ड नम्बर 9 इमिलिया स्थित सञ्चालन गरेको छौँ। यो लुम्बिनी प्रदेशका यी तराईका जिल्लाहरू नलपासीदेखि लिएर यो कैलालीसम्म र यो पहाडीमा चाहिँ पाल्पा, अरहाँची, गुल्मी गरी हामी 81 दुध सङ्कलन केन्द्र किसान केन्द्र मार्फत करिब 20,000 कृषकद्वारा उत्पादित दुध सङ्कलन गर्ने काम गर्छौँ र हाम्रो प्रशोधन उद्योग चाहिँ यो इमिलिया स्थित बुद्धभूमि नगरपालिका 9 इमिलिया स्थित सञ्चालनमा छ र यहाँ प्रशोधन गरिसकेपछि हामीले दुध र अन्य दुधजन्य उत्पादनहरू उत्पादन गर्छौँ र यसलाई चाहिँ हामीले नेपालका लगभग सबै ठुला बजारहरूमा काठमाडौँदेखि लिएर पोखरासम्म चाहिँ हामीले दुध र दुधजन्य पदार्थ चाहिँ बिक्री वितरण गर्ने काम गरिरहेका छौँ।
हजुर, अनि यो व्यवसाय गर्नुपर्छ भन्ने तपाईँलाई किन लाग्यो, किन यो व्यवसायतिर लाग्नुभयो?
2052 सालमै मेरो काका थानेश्वर न्यौपानेज्यूले पाल्पामा पाल्पा डेयरी उद्योग सञ्चालन गर्नुभएको थियो र त्यति बेलादेखि नै हाम्रो एउटा परिवार नै डेयरी उद्योगसँग रिलेटेड थियो र हामीले पनि पढ्दै डेयरीको काम गर्दै गरेको हिसाबले एउटा फ्यामिली बिजनेस पनि भयो। त्यो हिसाबले चाहिँ हामी 2071 सालमा फेरि यता चाहिँ हामीले दोस्रो युनिटको रूपमा चाहिँ ग्लोबल डेयरी स्थापना गऱ्यौँ।
हजुर, पाल्पाबाट आएर कपिल वस्तुमा यो व्यवसाय सुरु गर्नुभयो?
हजुर हजुर,
अहिले बसाइ नै कपिल वस्तु हो हाम्रो।
हो, अहिले अहिले थाई बसाइ नै कपिल वस्तु नै हो, कपिल वस्तुमा बस्ने र उद्योग नै सञ्चालन गर्दैछ।
यो व्यवसाय सुरु गर्न यहाँलाई कति लगानी गर्नु परेको थियो?
सुरुवाती चरणमा चाहिँ हामीले करिब 1.5-2 करोड सुरुवाती चरणमा लगानी गरेर हामीले सानो स्केलबाट सुरु गरेका थियौँ है 10 वर्ष पहिला। र अहिले आउँदै गर्दा चाहिँ लगानी बढेको छ, वार्षिक रूपमा हामीले लगानी थप्दै गइरहेको छौँ। अहिले चाहिँ लगानी निकै ठुलो भइसकेको छ।
व्यवसायमै लाग्न चाहिँ किन मन लाग्यो, यो व्यवसायप्रति यहाँको रुचि थियो पहिला?
हामी एउटा डेयरीकै पृष्ठभूमि, त्यसमा पनि हामी एउटा कृषक परिवारबाट हामीहरू आएको होइन, बच्चैदेखि अब यो दुधहरू उत्पादन गर्ने बेच्ने भनौँ न स्कुले जीवनमा पनि कृषि कर्ममै रमाएको हिसाबले नेपालमै केही गर्नुपर्छ होइन, कृषक त्यही फिल्डमा केही काम गर्नुपर्छ अथवा कृषि सेक्टरमै केही गर्नुपर्छ भन्ने हिसाबले नेपालमै केही गरौँ भन्ने एउटा हुदुटी पनि हो। त्यो हिसाबले चाहिँ हामी यता लाग्या हो।
अहिलेको अवस्थामा कतिको चुनौतीपूर्ण छ व्यवसाय गर्न र यो आम्दानीका लागि कतिको राम्रो क्षेत्र हो?
यो यस्तो छ, चुनौतीको हिसाबले नेपालमा घट्दो जनसङ्ख्या दर जुन छ, मान्छेहरू पलायन हुने स्थितिले गर्दाखेरि बजारहरूमा निकै जनसङ्ख्या घटिरहेको छ र हाम्रा उपभोक्ताहरू मूलत हामीले बजार केन्द्रित भएर बिक्री वितरण गर्ने भएको हुनाले पनि त्यो जनसङ्ख्याको चेपुवामा पनि हामी परेछौँ। जुन जनसङ्ख्या घटेको कारणले व्यापार दिनानुदिन घट्दो पनि छ, अर्कोतिर आर्थिक मन्दी विभिन्न चेपुवामा चाहिँ हामी परेकै छौँ। त्यसमा पनि डेरी उद्योग भनेको यो गर्मी याममा चाहिँ दुध अभाव हुने, जाडो याममा चाहिँ दुध उत्पादन एकदमै बेसी हुने, यो लिन र प्लस भन्छ, प्लस सिजनमा उत्पादन बेसी हुने खपत कम हुने र यो चाहिँ लिनमा चाहिँ उत्पादन कम हुने खपत बढी हुने, यो यसको ब्यालेन्सको लागि पनि एकदमै यो डेरी पेसा आफैमा त्यो कारणले पनि चुनौतीपूर्ण नै छ। त्यसमाथि पनि यो दुईटा सिजनलाई ब्यालेन्स गर्नको लागि हामीले बढी भएको दुधलाई ठुलो दुध बनाएर स्टक गर्ने र गर्मीमा प्रयोग गर्ने गर्दछौँ। त्यसको लागि पनि पश्चिम नेपालमा एउटा पनि ठुलो दुध उद्योग नभएको कारणले हाम्रो क्षेत्रलाई चुनौती छ।
बजारीकरणका लागि होइन, यहाँले जुन सामान उत्पादन गरिरहनु भएको छ त्यसका लागि कुनै समस्या छैन अहिले वर्तमान अवस्थामा?
किन अहिले पनि समस्या छ, हामी विगत एक वर्षदेखि समस्या झेलि नै रहेका छौँ। ठुलो परिमाणमा चाहिँ दुधजन्य पदार्थ करोडौँ रुपियाँ बराबरको चाहिँ दुधजन्य पदार्थ हाम्रो गोदाममा स्टक नै छ होइन, त्यो कारणले कृषकको भुक्तानीहरू केही विलम्ब पनि भएको छ र ठुलो परिमाणमा चाहिँ दुधजन्य पदार्थ हाम्रो पनि गोदाममा स्टक नै छ।
आज स्वरोजगार कार्यक्रममा मैले यति बेला ग्लोबल डेरी प्रणालीका प्रबन्ध निर्देशक जनक नेउपानेसँग कुराकानी गरिरहेको छु। जनकजी, अब तपाईँसँग कुराकानी गरिरहँदाखेरि यति ठुलो व्यवसाय गरिरहनु भएको छ होइन, तपाईँ एक्लैले गर्नुभयो अथवा यसमा अरूको पनि सहयोग र साथ छ के छ त्यो पनि अलिकति भनिदिनु न।
हामी अब तिनजना मिलेर यो डेरी उद्योग सञ्चालन गर्दैछौँ होइन, त्यस बाहेकको अन्य सरकारी तहबाट चाहिँ हामीले अहिलेसम्म कुनै पनि त्यस्तो खालको साथ सहयोग पाउन पुगिरहेका छैनौँ होइन, त्यो गभर्मेन्ट लेभलबाट अरू अन्य निजी क्षेत्रबाट त्यो खालको जुन अपेक्षा अनुसारको सहयोग पाउन सकिरहेको स्थिति छैन। अझ यहाँ त जसले काम गर्दैछ, जसले उद्यमशीलतामा जोडिएको छ, जसले रोजगारी सिर्जना गरेको छ, जसले आफ्नै माटोमा बसेर केही काम गरिरहेको छ, उसकै खुट्टा तान्ने प्रवृत्तिहरू हाम्रो समाजमा देख्न पाइन्छ।
यहाँले त्यहाँ डेरी सञ्चालन गर्दाखेरि अरूले पनि प्रत्यक्ष रूपमा त्यहाँ रोजगारी पाइराख्नु भयो होला, त्यस्तो रोजगारी कतिजनालाई दिनु भएको छ?
हामी अहिले 200 जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छौँ।
हजुर, तपाईँको डेरी उद्योगमा अहिले 200 जनाले काम गरिरहनु भएको छ। अब त्यसका अतिरिक्त जस्तो कृषक साथीहरूले पनि त्यहाँ जोडिनु भएको छ, उहाँहरूले उत्पादन गरेको दुधहरू पनि ल्याइरहनु भएको छ नि त?
हो, हामीसँग करिब 20,000 परिवार जोडिनु भएको छ अप्रत्यक्ष रूपमा। अब त्यो 20,000 परिवार त्यसमा पनि एउटा परिवारमा औसतमा 5 जना राख्यो भने पनि 1,00,000 जना चाहिँ त्यहाँ अप्रत्यक्ष रूपमा हामीसँग जोडिनु भएको छ। त्यस्तै गरी यता हाम्रो बजारमा चाहिँ गएर करिब हाम्रो 500 वटा डेरी पसलहरूसँग सहकार्य गरेका छौँ हामीले बिक्री वितरणको लागि। यता 500 वटा डेरी पसलमा यता पनि फेरि औसतमा 5 जना राख्यो भने त्यहाँ पनि 25,000-3,000 त्यता पनि एउटा अप्रत्यक्ष रोजगारी सिर्जना भएको छ।
त्यहाँको स्थानीय सरकार अथवा त्यहाँको चाहिँ प्रदेश सरकारले यति ठुलो व्यवसाय गरिराख्नु भएको छ, यति धेरै मान्छेलाई प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा रोजगारी दिइरहनु भएको छ, उहाँहरूले केही सहयोग गर्नु भएको छैन तपाईँहरूलाई?
त्यस्तो खालको सहयोग अहिलेसम्म हामीले पाउन सकिरहेको छैन, एउटा विडम्बना भन्नुपर्छ होइन। हामीले विभिन्न कुराहरू कृषकको लागि, उद्योगको लागि, बाह्य भौतिक पूर्वाधारको लागि होइन, यी कुराहरूमा हामीले विभिन्न चरणमा चाहिँ कुराकानीहरू हाम्रा मागहरू राखिरहेका छौँ, तर अहिलेसम्म त्यो लेभलबाट पाउन सकिरहेको स्थिति छैन।
यो व्यवसाय गरिरहँदाखेरि होइन, हामी जस्ता व्यवसायीलाई तपाईँहरूले यो गरिदिए अलिकति सहज हुन्थ्यो भन्ने चाहिँ तपाईँहरूमा केही लागेको छ?
हाम्रो केन्द्रीय सरकार, हाम्रो प्रदेश, स्थानीय तह सबैको भनाइ चाहिँ रोजगारीको सिर्जना गर्ने, उद्योगहरूको विकास गर्ने, उद्योगहरूलाई सपोर्ट गर्ने होइन, देशमै चाहिँ उत्पादकत्व वृद्धि गर्ने, व्यापारबाट खाता कम गर्ने भन्ने खालका कुरा चाहिँ नारामा चाहिँ सुनिन्छ होइन, अब त्यसैमा फोकस छौँ हामी भन्ने पनि सुनिन्छ। तर पनि यसमै काम गरिरहेको हामी जस्तो युवाहरू, जसले हामीले रोजगारी सिर्जना गरेका छौँ, जसले हामीले एउटा चाहिँ भनौँ न नेपालमै केही उत्पादन गरिरहेको छौँ, बाह्य मुलुकबाट आउने डेरी दुधजन्य पदार्थ हाम्रो कारणले केही हदसम्म रोकिएको छ होला, व्यापार घाटामा केही न्यूनीकरण भएको होला, वार्षिक रूपमा करोडौँ रुपियाँ बजारमा रहेको पैसा ल्याएर ग्रामीण भेगमा हामीले चाहिँ जसरी कृषकहरूलाई भुक्तानी दिइरहेछौँ, त्यसले ग्रामीण अर्थतन्त्रलाई पनि केही सहयोग गरेको होला होइन। यी समग्र हुँदा हुँदै पनि हामी जस्तो उद्योगीलाई के समस्या छ, तपाईँहरूलाई त्यो कस्तो खालको समस्यासँग जुझिरहनु भएको छ भन्ने हिसाबले हाम्रा सरकारहरूले कहिल्यै पनि हामीसँग त्यो खालको भनौँ न उहाँहरूले त्यो खालको बुझ्ने कोसिस अथवा हामीले पनि केही सुझाव दिने अपर्च्युनिटी त्यस्तो प्राप्त हुन सकेको छैन। म आग्रह यही गर्छु हामीहरूसँग कमसे कम तपाईँहरू भएकै ठाउँमा हामीलाई बोलाउनुहोस्। हाम्रा समस्याहरू हाम्रा अझ अगाडि बेटर डेयरी इन्डस्ट्रीमा कसरी गर्न सकिन्छ, कसरी रोजगारी सिर्जना थप गर्न सकिन्छ, कसरी चाहिँ अन्य देशबाट आयातित डेयरी प्रोडक्टलाई चाहिँ कसरी विस्थापन गर्न सकिन्छ, यसरी गर्दै गर्दा समग्र राष्ट्रकै हितमा डेयरी सेक्टरबाट कसरी काम गर्न सकिन्छ भन्ने विषयमा हामी सुझाव सल्लाह र तपाईँहरूसँगै मिलेर चाहिँ हातेमालो गरेर अगाडि बढ्ने एउटा प्रतिबद्धता गर्ने थियौँ भन्न चाहन्छु।
डेयरी व्यवसाय पनि एउटा कृषि क्षेत्रसँग जोडिएकै व्यवसाय हो। ती क्षेत्रमा होइन कृषि क्षेत्रमा चाहिँ हामीले यति लगानी गरेका छौँ र त्यहाँ अनुदानका कुराहरू पनि उठेको चाहिँ सुन्ने गरेका छौँ होइन, ती अनुदानका कुराहरूमा पनि यहाँले चासो देखाउनु भएको छैन?
हामीले त्यसरी नराखेकै त होइन होइन, तर अब जुन खालको लगानी जुन खालको व्यवसायिक एउटा नेचर यो सबै कुराले पनि सानो तिनो कार्यक्रममा हामी समावेश हुँदाखेरि यो कार्यक्रम र यो सबै कुराहरूको तालमेल पनि मिल्दैन होइन। अलिक ठुलो खालको कार्यक्रमको लागि हामीले बारम्बार अनुदानको लागि सहयोगको लागि बारम्बार आग्रह गरि नै राखेका छौँ, यसलाई विडम्बना नै भन्नुपर्दछ।
जस्तो यहाँले आफ्नै ठाउँमा बसेर होइन यति धेरै मान्छेलाई रोजगारी दिनुभएको छ, यति ठुलो व्यवसाय सञ्चालन गरिरहनु भएको छ, अहिले पनि हाम्रा गाउँ ठाउँका तमाम युवा साथीहरू विदेश जाने तर्खरमा हुनुहुन्छ, गइ पनि राख्नु भएको छ होइन, विविध समस्याका कारण पनि विदेश जान लाग्नु भयो होला, उहाँहरूलाई आफ्नै ठाउँमा बसौँ आफ्नै ठाउँमा केही गरौँ यहीँ पनि केही गर्न सकिन्छ भनेर भन्नका लागि केही यहाँले सन्देश पनि दिन चाहनुहुन्छ?
यस्तो छ, नेपालमा अहिले कस्तो खालको एउटा माहौल बन्दैछ भने दुःख गर्नै हुँदैन, काम गर्नै हुँदैन, श्रमसँग जोडिनै हुँदैन होइन भन्ने हिसाबले मान्छेहरू खालि सुख भोगी बन्दै गइरहेको देख्छु मैले। हामीले यहाँ एउटा प्रत्यक्ष अनुभव गरिरहेको छौँ, जो गाउँमा बसेर गाउँको चाहिँ चौतारामा बसेर दिनभरि गफ गरेर बस्छ ऊ समाजको ठुलो ठालो हुन्छ, जो दिनभरि चाहिँ श्रमसँग जोडिएको छ जसले श्रम गर्छ ऊ चाहिँ समाजको सबभन्दा तल्लो स्तरको नागरिक हुन्छ होइन। त्यो खालको एउटा विडम्बना, काम गर्नु चाहिँ गलत हो, काम गर्नु हुँदैन, श्रम गर्नु हुँदैन, जो काम गर्यो त्यो मान्छे तल्लो स्तरको नागरिक हो भन्ने खालको भाष्य हाम्रो समाजमा बढ्दै गइरहेको मैले देख्छु होइन। त्यसलाई चिर्नको लागि युवाहरू विशेष गरी जागरुक हुन जरुरी छ। श्रम गर्न पाउनु, काम गर्न पाउनु त्यो अत्यन्त ठुलो कुरा हो। काम भने कहिले पनि ठुलो सानो भन्ने हुँदैन, जुनसुकै काममा पनि जोडिन सकिन्छ, काम गर्न सकिन्छ। नेपालमा अथाह सम्भावना छ, हामीले सम्पूर्ण इभन हामीले तरकारीदेखि फलफुलदेखि लिएर दुध जन्यदेखि लिएर सम्पूर्ण खाद्य वस्तुहरू समेत हामी अन्य मुलुकबाट इम्पोर्टै गरेर खाइरहेको छौँ होइन। त्यो हिसाबले पनि नेपालमा अथाह सम्भावना छ होइन, सुख भोगको लागि अन्य मुलुकमा जाने एउटा प्रवृत्ति देखिएको छ। नेपालमा केही पनि अपर्च्युनिटी छैन भन्ने खालको भाष्य सिर्जना गर्न खोजिँदैछ, तर त्यो यथार्थ होइन। नेपालमा धेरै सम्भावना छ, काम गर्न सकिन्छ, खालि श्रम गर्ने कुरामा चाहिँ आफूले आफूलाई मोटिभेट गर्न जरुरी छ, काम ठुलो सानो हुँदैन भन्ने कुरा आफूले आफूलाई बुझाउन जरुरी छ जस्तो लाग्छ।
भर्खरै यहाँहरूले सुन्नुभयो कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाको वडा नम्बर 9 इमिलियामा ग्लोबल डेयरी सञ्चालन गरिरहनु भएका जनक नेउपानेसँग गरिएको कुराकानी। स्वरोजगार कार्यक्रमका बारेमा तपाईँको कुनै जिज्ञासा सल्लाह र सुझाव हुन सक्छ, यदि छन् भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। त्यसका लागि हाम्रो इमेल टिप्नुहोस् है त swarojgar2018@gmail.com। हवस् त, आजलाई स्वरोजगार कार्यक्रमको निर्धारित समय यहीँ सकिएको छ। अर्को हप्ता तपाईँसँग पुनः भेट्ने बाचासहित आजको कार्यक्रमबाट प्राविधिक साथी मोहन काफ्ले र म टङ्क खनाल बिदा हुन्छौँ। नमस्कार।